لا حول ولا قوة إلا بالله العلي العظيم. حسبنا الله ونعم الوكيل، نعم المولى ونعم النصير. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على سيد المرسلين سيدنا ونبينا بالقاسم محمد. فآله الطيبين الطاهرين المعصومين المظلومين المنتجبين الميامين، سيما لا بقية الله في الأرضين وحجته على العالمين، الإمام المنتظر والحجة الثانية شر، اللهم عجل له الفرج، ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله الحكيم في كتابه المبين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: فلا وربك لا يؤمنون حتى يحكموك فيما شجر بينهم ثم لا يجدوا في أنفسهم حرجا مما قضيت وسلموا تسليما. وقال رسول الله: من أصبح ولا يهتم بأمور المسلمين فليس بمسلم. اللهم إنا نشكو إليك فقد نبينا وغيبة ولينا وكثرة عدونا وقلة عددنا وكثرة الفتن بنا وتظاهر الزمان علينا. 1433 ہجری کے ایام عزا کے آغاز کے ساتھ ہی ایک مرتبہ پھر وہ سارے اینٹائی اسلام، حق کے مخالف، باطل کے پرستار ایک بار پھر ایکٹیو ہو گئے. صاحبان ایمان تو کب سے انتظار کر رہے ہوتے ہیں کہ ماہ محرم کا چاند نمودار ہو، اور جیسا کہ آپ حضرات مجلس میں سنتے ہیں اور شاید آج کے مصائب کا رخ بھی ادھر ہو کہ ماہ محرم کا یہ چاند آقا نے کربلا کے تقریباً قریب پہنچ کے دیکھا تھا. لیکن ہم اور آپ تو جو ایکٹیو ہوتے ہیں تو ہوتے ہیں، ہمارے مخالفین کی کوئی تو وجہ ہے، کوئی تو سبب ہے کہ ایام عزا کا آغاز تمام دشمنان اسلام کے لیے ایک اتنا بڑا مسئلہ بن جاتا کہ ادھر ایام عزا شروع ہوئے اور انہوں نے یہ سوچا کہ اب کس انداز سے اس عزاداری کو اور صاحبان ایمان کے اس جذبے کو روکا جائے. کراچی میں جو واقعہ پیش آیا آپ میں سے تقریباً ہر ایک کے علم میں ہے، اور آپ اس کے حوالے سے وہ جملہ بھی اتنی بار سن چکے ہیں کہ شاید اب اس جملے کا اتنا اثر بھی نہ ہوتا ہوں، لیکن وہ آج بھی ایک حقیقت ہے کہ صاحبان ایمان کا یہ خون ناحق، بوترات اسکاؤٹس کے جو بچے مارے گئے شہید ہوئے، کراچی کے لوگ بلکہ شاید پورے ہندوستان اور پاکستان کے مومنین اس بات کو جانتے ہیں کہ ہمارے جلوس کے آگے آگے اسکاؤٹس چلتے ہیں، تو شہادتوں میں بھی اس ایام عزا میں سب سے پہلی قربانی انہیں اسکاؤٹس کے بچوں نے دی. مگر نہ یہ کوئی پہلی قربانی ہے اور نہ یہ کوئی آخری قربانی ہے، شہادتوں کا یہ سلسلہ چلتا رہے گا، چلتا رہے گا اور چلتا رہے گا، جب تک کہ پروردگار ہماری اس دعا کو قبول نہیں کرتا جو ہم عاشور کے دن فاقے کے عالم میں آقا حسین کے مصائب پر آنسو بہاتے ہوئے مانگتے. وجعلنا وإياكم من الطالبين بصار ما ولي الامام، کہ اللہ جلد از جلد وہ وقت لائے کہ اس حسین کا ولی و وارث ظاہر ہو اور ہم اس کے لشکر میں شامل ہو کر اس خون ناحق کا انتقام لے. عاشورے کے دن فاقے کے عالم میں غم کے انتہا پر جو دعا آپ صبح و شام، صبح سے شام تک مانگتے، جب تک کہ یہ دعا پوری نہیں ہوتی اس وقت تک شہادتوں کا یہ سلسلہ جاری ہے. آج کا واقعہ بھی اس میں سے ایک واقعہ ہے، لیکن جو اصل بات مجھے عرض کرنا تھی وہ یہ تھی کہ بحیثیت مجموعی آپ پوری اسلامی دنیا کو دیکھ ڈالی. بحرین مسئلہ ختم نہیں ہوا ہے بلکہ اور زیادہ بڑھ گیا. لبنان، عراق، پاکستان، آذربائیجان اور سب سے بڑھ کر خود سعودی عرب کا ایسٹرن پروونس. یہاں بہت سارے مومنین مجھے نظر آ رہے ہیں کہ جو اس سے پہلے یہاں آنے سے پہلے وہاں قیام کر چکے ہیں. تو اتنا ہی ایک لفظ آج کے لیے کافی ہے کہ سعودی عرب کا ایسٹرن پروونس. مظالم کا سلسلہ جاری ہے اور مسلسل جاری رہے گا جب تک کہ ظلم کا خاتمہ کرنے والا نہیں آ جاتا. اور ہر سال ایام اذا میں، جیسا میں نے کل جو بات کہی تھی اسی کو میں آگے بڑھا رہا ہوں، ہر سال ایام اذا میں یہی پیغام دیتے ہیں، فیا لیتنی کنت معکم، اے کربلا والو کاش میں تمہارے ساتھ ہوتا. خیر اس کے حوالے سے بھی بہت باتیں ہیں، لیکن ایک بار پھر آپ کو یاد دلا دیا جائے کہ اس سال خصوصیت کے ساتھ ہمارے قابل احترام مراجع کرام پہلی ذلحج سے جو خاص درخواست آپ سے کی، اس بحث میں پڑے بغیر کہ یہ شرن واجب ہے کہ واجب نہیں ہے، اس کی حدیث کہاں ہے، اس کی روایت کہاں ہے، لیکن یہ ہمارے قابل احترام مراجع کرام نے پہلی ذلحج سے جو درخواست تمام ملت مسلمہ سے اور خاص صاحبان ایمان سے کی، جو عاشورے کے دن سلسلہ ختم ہو رہا تھا لیکن اب دوبارہ 11 محرم سے چہلم کے حوالے سے، اور وہ یہی ہے کہ اس سال کو خصوصیت کے ساتھ امام زمانہ کے ظہور کی تاجیل کا سال قرار دیجئے. روزانہ دن میں ایک مرتبہ اپنے گھر کے تمام افراد کو ایک جگہ جمع کر، بہت ہی مختصر صحیح مگر دعائے فرج الہی عظم البلا اور دعائے سلامتی امام اللہم کل ولی کل حجت ابن الحسن. اب تو ایام عزا کی آمد آمد تھی جب آیت اللہ العظمہ آغائے وحید خراسانی اور آیت اللہ العظمہ آغائے صافی گلپا ایگانی، ان دو بزرگ علماء اور مراجع کی بھی توثیق و تائید اس کو حاصل ہو. گرچہ جو بات کہی گئی تھی وہ یہ نہیں تھی جو میں نے 5 منٹ والی بات آپ کے سامنے پیش کی، وہ بات تو یہی تھی کہ صاحبان ایمان جہاں جہاں جمع ہوتے ہیں، بلکہ جمع ہونے چاہیے، مسلسل 40 دن کا یہ ایک عمل کریں. اور وہ 40 دن عاشورے کو ختم ہو رہے ہیں تو پھر وہاں سے سلسلہ شروع کریں اور 40 تک 40 دن، یہ خود اسلام میں ایک بہت ہی اہم عدد ہے. اور جیسا کہ اس کے ساتھ جو روایت نقل کی گئی وہ معصوم کی وہ والی حدیث تھی کہ فرعون کے مظالم تو پتہ نہیں کب تک جاری رہتے، جب بنی اسرائیل نے 40 دن ایک جگہ جمع ہو کر گریا اور بکا کیا اور اللہ سے یہ دعا کی کہ اس ظلم کا خاتمہ ہو، تو اللہ نے وقت سے پہلے حضرت موسیٰ اور جناب ہارون کو ظاہر کر دیا. اب یہ حدیث بہت تفصیل طلب حدیث ہے اور میں اپنے موضوع کو ذہن میں رکھتے ہوئے یہ خیال کرتے ہوئے کہ آج سے ویک ڈیز کی مجلسیں ہیں بہت زیادہ آپ کو زحمت نہیں دینا چاہتا، لیکن یہ جو ہمارے بزرگ علماء کرام نے خصوصی درخواست کی تو آغاز اسی حدیث سے کیا کہ واقعاً قوم بنی اسرائیل فرعون کے مظالم کے موقع پہ 40 دن کی دعا کا یہ نتیجہ دیکھ چکی کہ پروردگار نے وقت ظہور بہت بعد میں لکھا تھا، لیکن اس دعا کے نتیجے میں 40 دن کی دعا اللہ نے وقت سے پہلے حضرت موسیٰ اور حضرت ہارون کو ظاہر کر دیا. جو ہمارے اور آپ کے یہاں ہمارے بزرگوں نے اس طرح ہم کو سکھایا کہ ہمارے جینز میں یہ چیز شامل ہو گئی کہ ہم ظہور امام کے لیے ہر لمحے دعا بھی کرتے ہیں اور تیار بھی ہوتے ہیں، لیکن اب کوشش کریں کہ اس کو اجتماع کی شکل دی جائے. لیکن میں جہاں بیٹھا ہوں مجھے معلوم ہے کہ یہاں پہ شاید جتنا آسان نہ ہو تو اپنے گھر والوں کو کسی ایک وقت جمع کریں. خالی یہ دو مختصر سے دعائیں شب جمعہ یا ویکینڈ کے اوپر، باقی جو تفصیلی دعائیں ہیں جو اکثر لوگ تو ویسے ہی پڑھتے ہیں، دعا احد ہے، زیارت آل یاسین ہے اور امام کے حوالے سے دوسری دعا دعائیں ندبہ کو شامل کر. اور یہیں پر میں رک کے پہلے ایک بات کی وضاحت کر دوں اور پھر اپنے کل کے موضوع کو آگے بڑھوں. और वो ये है कि कल मैंने एक जुमला इमाम के हवाले से ऐसा नकल किया था, वो मेरा जुमला नहीं था, मैंने कोट किया था मराजे कराम के अल्फाज को और बार बार ये भी कहा था कि इसकी तफसील तो बाद में आएगी, लेकिन मैं खाली वो जुमला पढ़े देता हूं। फिर भी मेडागास्कर से मेरे पास सवालात आना शुरू हो गए और इस हवाले से एक गुजारिश मैं उन लोगों से करना चाहता हूं जो इंटरनेट पे होंगे कि बहरहाल मुझसे ये एक कंप्लेन की गई जिसका मुझसे कोई ताल्लुक नहीं। बहुत सारे लोग इंटरनेट पे एक वक्त पे आ रहे हैं, बफरिंग हो रही है, हम नहीं सुन पा रहे हैं, तो मैं एक मशवरा देता हूं कि जो लोग पिछले 2-3 साल से मेरे मुख्तलिफ अशरे सुन रहे हैं वो इस साल यहां की मजालिस न सुने। एक तो इसलिए भी कि इसमें कोई नई बात नहीं और दूसरा इसलिए भी ताकि उन लोगों को कि जो पहली मरतबा ये सुनना चाह रहे हैं जरा सी आसानी रहे। इसको रखिए एक तरफ, ये तो मेरी एक ऐसी एडवाइस जो मैं हर साल कहता हूं और बहुत ही खुलूस के साथ मैं दरख्वास्त करता हूं। अब आ जाइए असल जुमले पर, वो ये कि ज़ुहूर इमाम की तारीख तय करना जायज नहीं। अब मैंने लफ्ज इसलिए भी बदल दिया कि कल जो लफ्ज मैंने कहा था कि हराम है, ये लफ्ज बाज लोगों को बहुत ही स्ट्रांग लगा। अगरचे दोनों का मतलब एक ही है, जायज नहीं कहिए कि हराम कहिए, लेकिन बहरहाल जायज नहीं का लफ्ज जरा सा लोग बर्दाश्त कर लेते हैं। अब इसके अंदर जो एक वजाहत मुझे करना थी बाद में अशरे की आने वाली मजालिस में, लेकिन चूंकि कल ये जुमला आ गया तो लोगों ने इस हवाले से कुछ बातें पूछी हैं बहुत मुख्तसर अपने आज के मौजू को बचाते हुए, लेकिन कल की गलतफहमी दूर हो जाए। बल्कि पहले मैं एक आम आपसे एक दरख्वास्त कर दूं, एक आम किस्म का उसूल कि हत्तल इम्कान मेरी कोशिश होती है और इस साल भी रहे कि नोहा खानी और उसके बाद जियारत तक मैं इसी आजा खाने में रहूं। तो अगर आपको मेरी मजलिस के किसी जुमले की वजाहत चाहिए या कोई इख्तिलाफ है आपको किसी बात से, तो बजाय इसके कि आप पहले इंटरनेट पे बैठ के इस चीज को पूरी दुनिया में फैला दें, मुद्दई आपके सामने मौजूद है, आइए आपको जो भी आपका सवाल है या इतराज है यहीं हाथ के हाथ आप दरियाफ्त कर लीजिए। अगर आपको जवाब न मिला या मुतमईन न हो सके तो फिर अगला जो मरहला आपका दिल चाहे उसको आप इख्तियार करें। तो खैर ये बात तो मैंने इसलिए कह दी कि अभी तो पूरा 7-8-9 दिन का मौजू है, पता नहीं कौन सी बात वक्त की वजह से, वक्त की कमी की वजह से नामुकम्मल रह जाए, कोई गलतफहमी हो जाए। अगर मुझे बताया जाए तो मैं अगले दिन की मजलिस के शुरू में ही उसकी वजाहत कर दिया करता हूं। अब ये मसला के वक्त ज़ुहूर तय करना, अब इसके दो तरीके हैं। जिस तरीके का तस्किरा मैंने किया वो ये है कि कोई आदमी हतमी तरीके से, यकीनी तरीके से, पूरे इत्मीनान और यकीन के साथ कहे कि इमाम इस तारीख को या इस साल आ रहे हैं। और एक ये है कि नहीं, आदमी ये कहे कि मैंने हदीसें देखी हैं, मैंने दुनिया के हालात देखे हैं, तो कुछ एक अंदाजा ऐसा हो रहा है कि जैसे इमाम अगले 50 साल में आ जाएंगे या 40 साल में आ जाएंगे या अगले साल आ जाएंगे। अब दोनों तरीकों, दोनों जुमलों में बहरहाल बहुत ही मामूली सा फर्क नजर आ रहा है, लेकिन यह शरण बहुत बड़ा फर्क। एक यकीन के साथ कह देना कि 2012 ज़ुहूर इमाम का साल, और यह तो मैं इसलिए कह रहा हूं कि 2012 जो है वो किसी और हवाले से भी बहुत मशहूर हो गया, वरना तो मैं 8-9 साल से ये जुमले सुनते आ रहा हूं। 2003 कहा गया, फिर 2004 कहा गया, फिर 2000, अगर टाइम ही नहीं है मैं इस तरह गिनती करूंगा तो पूरा वक्त तो इसमें गुजर जाएगा, 2011 तो इतना कन्फर्म ऐलान हो चुका। ये वाली चीज जो है वो इस्लाम में जायज नहीं है, या मेरा पसंदीदा लफ्ज ये हराम। लेकिन अगर कोई अंदाजा लगा और साथ साथ कह दे कि नहीं ये तारीख मैं नहीं दे रहा, एक अंदाजा है, रिवायतें देखकर, दुनिया के हालात देखकर, साहिबान ईमान की वो मजलूमियत जो सऊदी अरब और बहरैन और इराक और पाकिस्तान और आजरबैजान और दुनिया के किस किस इलाके में नहीं, एक अंदाजा है मेरा, वो फिर भी इजाजत है अगर कि उसे भी बहुत अच्छा नहीं समझा गया। और यहां पर मैं एक मुख्तसर सी बात अर्ज करके फिर इस चैप्टर को फिलहाल क्लोज करूं, और वो ये कि ये जो दो जुमले इनका अगर आपको मजीद फर्क समझना हो तो किसी भी मुश्तहिक की तौज़ीह अल मसाइल में रोजा तोड़ने वाली चीजों को पढ़ ली, रोजा टूट जाता, कहां से मैं कहां चला गया, लेकिन फिकही मसला खाने और पीने से ही हर एक को पता, मगर उनमें से एक चीज है खुदा रसूल और इमाम पर झूठ बांधना, उससे रोजा टूट जाता है। क्या नहीं, ये बात तो बहुत वाजे समझ में आ रही कि हमने अपने दिल की कोई बात झूठे ईमान के नाम से मंसूब कर दी, लेकिन उसकी तफसील में यह भी आता कि एक हदीस किताब में लिखी, अब आपको क्या पता कि यह हदीस सही है कि गलत, आपको नहीं मालूम। इसके लिए तो आदमी को हदीस का माहिर होना चाहिए, किस रावी ने सुना, वो रावी सच्चा था झूठा था, वो रावी कभी ईमान से मिला भी कि नहीं मिला, ऐसा तो नहीं है कि वो ईमान की शहादत के 15 साल बाद पैदा हुआ हो, ये सारी चीजें मालूम, तब हम कह सकते हैं कि हदीस सच्ची। एक किताब में एक हदीस आ गई, अब ये हदीस भी इस तरह पढ़ देना कि इमाम ने यह फरमाया, ये जायज नहीं। अब इसकी तफसील वाजिबात का मसला है, रोजा तोड़ने वाली चीजें, और फिर वहां पे जुमला था कि हां इससे बचने का एक तरीका कि रोजा भी ना टूटे, हराम भी ना होने पाए, और एक हदीस हमने किताब में पढ़ी आगे बच्चों को पहुंचा दी, वो यही तरीका जो अभी मैंने कहा कि आप कहें किताब में लिखा, कापी में यह हदीस आई, रावी नकल करता, कोट किया गया, इट इज नैरेटिव, इस किस्म के जो जुमले होते ये अगर आप कह के बयान करें तो आप रोजे में वो हदीस भी पढ़ सकते हैं जिसके बारे में आपको यकीन नहीं कि ये वाकान इमाम ने फरमाया है कि नहीं फरमाया, और अगर आपने पूरे यकीन के साथ कहा कि रसूल खुदा ये फरमाते हैं और आपको नहीं पता कि किताब वाली हदीस सही है कि नहीं, तो रोजा भी टूट जाएगा। अब तफसील वहां पढ़ लीजिएगा। ये वाला फर्क ज़ुहूर इमाम के हवाले से बहुत अहम, क्योंकि हमारे पास बुजुर्ग उलमाए कराम ज़ुहूर इमाम के हवाले से कुछ अंदाजे लगाते आए हैं। अल्लामा मजलिसी का एक अंदाजा था कि 1423 हिजरा से लेकर आइंदा 50 साल तक, यानी 1473 हिजरा तक, इसके दरमियान ज़ुहूर इमाम एक्सपेक्टेड। भाई ये लफ्ज एक्सपेक्टेड जो आ गया, यहां से मसला हल हो जाता है। ये मैं इसलिए कह रहा हूं कि हमारे बुजुर्ग उलमाए कराम, मेरी हैसियत क्या है कि मैं उनके किसी कौल पे कोई एतराज करूं या उसके ऊपर कोई फतवा जारी करूं, उनकी बात भी समझ में आ जाए। जो बात आजकल के फितना और फसाद के माहौल में कही जा रही है, मुझे रुकना पड़ेगा इस एतबार से कि हॉल जो है वो तकरीबन इस तरफ इतना भर चुका कि आप खुद देख रहे हैं जो मोमिनी नाना चाहे उनको जहमत हो रही है, तो बजाय इसके कि सबको जहमत हो, कुछ लोग थोड़ी देर की जहमत बर्दाश्त कर लें, बाकी लोग दुरूद भेजें, एक मरतबा जितना मजमा सिमट के आगे आ सकता है आ जाए दुरूद। बहुत जगह है, बहुत जगह है, अगर आप हजरा जरा सा एक दूसरे से तावुन करें। अब मैं यहां पे अपने कल के मौजू और आज के मौजू को जोड़ते हूं। देखिए दो बातें अब तक की तकरीर का खुलासा, दो बातें। पहली बात यह है कि ये अय्याम अज़ा या ये साल 1433 हिजरी 1433 हिजरा हमारे काबिल एहतराम बुजुर्ग मराजे कराम की खास एक ख्वाहिश, एक दरख्वास्त है आपसे कि इसको आप ज़ुहूर इमाम का साल बनाने की कोशिश करें, यानी जितना हो सके अपने जमाने के इमाम को याद करें। और दूसरी बात भी जो मैंने अर्ज की कि जब कभी करबला का जिक्र होगा तो यकीनन जमाने के इमाम का तस्किरा जरूर होगा, इसलिए कि जो जिहाद हुसैन ने करबला में शुरू किया है उसे जमाने का इमाम आके मुकम्मल करेगा। तो ये दो बातें जहन में रखते हुए हमारी इन मजालिस में पूरा मौजूद तो नहीं, लेकिन बीच बीच में जिक्र इमाम आता रहेगा, और हर बार ये खतरा आपके सामने लाया जाएगा कि जब ये कहा जा रहा है कि 2011, 2012, 2013 या कयामत आ जाएगी या इमाम आ जाएंगे, तो जो अपने लोग कहते हैं वो तो बड़ी सिंसियरिटी के साथ, खुलूस के साथ, मोहब्बत के साथ कहते हैं, लेकिन इसके अंदर वो लोग भी शामिल हो जाते हैं जो जानबूझ के इस तरह की तारीखें देते हैं ताकि उन्हें झूठा इमाम बनाने के लिए एक आसानी हो जाए। जब पहले से एक आदमी तैयार हो कि इस साल इमाम आने वाले हैं, ایسے ایسے واقعات تاریخ شیعیت میں گزرے ہیں، اپنی ہسٹری دیکھی، زمانے کے امام کے نام پہ جتنے گمراہ فرقے بنے ان میں 90% ایسے ہیں جو ہم میں سے ٹوٹ کے بنے، اور اسی لیے وہ ہم میں سے ٹوٹے کہ ان کے ذہن میں یہ تھا کہ اب امام آنے والے، اور عین اس موقع پہ کسی نے بہرحال اپنا آرٹ دکھایا اور لوگوں کو گمراہ کیا. مگر یہ خالی ہسٹری نہیں ہے، ہمارے پاس انتہائی اتھینٹک حدیثیں بھی ہیں کہ سچا امام آ نہیں سکتا جب تک کہ اس سے پہلے کم از کم 40 یا 70 جھوٹے امام نہ آئے. اور آج کی اس ٹیکنالوجی کی دنیا میں معجزے بنانا کتنی آسان سی چیز، جسے ہم پہلے زمانے کا معجزہ کہتے ہیں، جو اسلام کے اپنے جینئر معجزات ہیں ان کا مذاق نہیں اڑا رہا ہوں، لیکن جیسا کہ روایتوں میں کہ رسول خدا کا معجزہ معجزہ خالدہ، باقی انبیاء کے معجزے معجزہ خالدہ نہیں، خالدہ کسی لڑکی کا نام نہیں، خالدہ کے معنی قیامت تک رہنے والا، رسول کی رسالت قیامت تک کے لیے تو رسول کا معجزہ بھی قیامت تک کے لیے، باقی انبیاء کی رسالت جس عرصے میں تھی ان کا معجزہ اس زمانے کا تھا. ہو سکتا ہے کہ 100 سال کے بعد یا 500 سال کے بعد ٹیکنالوجی کی ترقی سے وہ جو معجزہ تھا اس زمانے میں اب وہ معجزہ نہ رہے. تو آج کے زمانے میں معجزے بنانا جسے لوگ معجزہ سمجھے وہ بھی اتنی آسان سی چیز بن گئی ہے. تو یہ خطرہ، جب امام کو یاد کرنا ہے تو یہ خطرہ، اور اس کو میں ایک جملے کے ذریعے سے صرف بہت ہی سرسری طور پہ بیان کر کے اپنے اصل عنوان پہ آ جاؤں، اور وہ یہ، دعوت دینے والے، بلانے والے، خط لکھنے والے، ہم عریضہ ڈالتے ہیں اپنے زمانے کے امام کے نام پر، وہ ایک خط ہے ہمارا، مگر اس سے پہلے تاریخ اسلام میں آپ کو کون سی ایسی شخصیت نظر آئی جنہیں اس انداز سے خط لکھے گا، اس انداز سے دعوتیں دی گئیں، اس انداز سے ڈیلیگیشن پہ ڈیلیگیشن بھیجے گا، کہ اگر کہ مظلوم آقا کو معلوم کہ یہ آخر میں کیا ہونے والا، امام غیب کا علم رکھتا ہے، آنے والے حالات کو جانتا، اور جیسا ابھی آپ آج کے مرثیے میں سن رہے اور جیسا کہ ابھی آپ آج کے مصائب میں سنیں، کربلا کا واقعہ تو ایسا ہے کہ بہت تفصیل کے ساتھ خاندان اہل بیت میں حسین کی ولادت کے ساتھ ہی بیان ہونے لگا، اور یہ ساری چیزیں اپنی جگہ پر، امام کا علم امامت بھی، خاندان میں اس واقعے کی بار بار تکرار بھی، مگر اس کے علاوہ جب عبداللہ ابن عباس جیسا آدمی جانتا ہے کہ کوفے والے کیا کریں، تو کیا امام مظلوم کو نہیں معلوم؟ پھر بھی امام گئے اس دعوت پر، مگر وہ جانا بات کی چیز ہے، اس سے پہلے کی ایک بات، بے چین تڑپ رہے امام کو بلا کر، اب یہ سمجھ رہے ہیں کہ امام آ جائیں، نتیجہ کیا نکلا؟ کیسا اینٹی کلائمیکس ہوا کہ جس وقت ابن زیاد کوفے کا گورنر بنا کے کوفے میں بھیجا گیا، چہرے پہ نقاب ڈال کے آیا، کیونکہ ویسے ہی عربوں کا طریقہ تھا کہ ڈیزرٹ کی ٹریولنگ میں چہرے کو چھپانے کے لیے ایک نقاب استعمال کی جاتی ہے، تو کوفے کی میجورٹی نے یہ سمجھا کہ یہ آقا حسین آ گئے. وہ بلنڈر جو کوفے والوں سے تو ہو گیا، اس لیے کہ وہ دل سے تو امام کے ساتھ نہیں، وہ صاحبان ایمان سے نہیں ہونا چاہیے. اور اگر آپ ہسٹری دیکھیں تو کچھ کچھ جگہوں پہ ایسا ہو چکا ہے. تو بس مختصر سی بات مجھے یہ عرض کرنا کہ دعائے فرج الہی عظم البلا، جس کا اختتام الاجل الاجل پر، اور اللہم کل ولیک الحجہ، جو آپ 40 دن تک متواتر گھر والوں کو جمع کر کے پڑھی، اور پھر دعائے ندبہ، دعائے احد، زیارت آل یاسین، اور پھر عاشورے کے دن زمانے کے امام کو یاد کرنا، یہ سب کے ساتھ اس بات کا خیال کرنا کہ کہیں ایسا نہ ہو کہ ہم بھی نعوذ باللہ، خدا نہ خاص طور ظہور امام کے مسئلے پہ اس طرح گمراہ ہو جائیں. جب سمجھ رہے ہیں کہ 2013 میں امام آنے والے، تو جو 2013 میں آ کے کچھ، یہ لفظ غالباً ہندی کا ایک چمتکار دکھا دے، نعوذ باللہ، کچھ لوگ سمجھنے لگے یہ معجزہ، اتنا آدمی کو ہر وقت ہوشیار اور تیار ہو کے بیٹھنا چاہیے ظہور امام کے حوالے سے. اور یہیں پہ میری کل والی بات آگے بڑھتی، کہ یہ بھی یاد رکھیے گا کہ اگر کوئی اس لیے ظہور امام کی دعا مانگ رہا کہ امام آ کے ایک بٹن دبائیں گے اور معلوم ہوا کہ ساری دنیا سے باطل ختم ہو کے حق آ جائے گا، یقیناً جس دن امام ظاہر ہوں گے جبرائیل کی آواز یہی ہوگی جا الحق و زہق الباطل، حق آ گیا اور باطل مٹ گیا. لیکن اگر اس کا مطلب یہ سمجھ رہے ہیں کہ جیسے اس کمرے میں اندھیرا ہو اور آ کے ہم نے بٹن دبایا تو لائٹ ہو گئی، امام آ کے ود ان سیکنڈز یا ود ان منٹس دنیا کا نظام بدل دیں گے، تو یہ بھی وہ غلطی جو بہت سارے صاحبان ایمان کو، اب یہ چھوٹے چھوٹے جملے ہیں، تشریح کرنے جاتا ہوں تو اصل موضوع رہ جاتا اور تشریح نہیں کرتا ہوں تو بعض لوگ کنفیوز مجھے نظر آ رہے ہیں مجمع. لیکن بہرحال یہ دو جملے، پہلا جملہ، بعض اتنے بے چین لوگ ہوں گے جلدی کرنے والے کہ اپنی جلد بازی کی وجہ سے جھوٹے کو امام مان لیں، اور بعض لوگ ایسے ہوں گے کہ چونکہ آنے والے امام کے بارے میں ان کو پورے فیکٹس نہیں معلوم تو سچے امام کے آنے کے بعد بھی اس کا انکار کر دیں. اور میں بات کر رہا ہوں فقط صاحبان ایمان، جنہوں نے اپنے ماؤں کے رحم میں اور باپ کے سن سے محبت اہل بیت کا پیغام لیا، جن کے جینز میں، جن کے ڈی این اے کے اندر محبت علی شامل، ان کی حالت. میں آ گیا یہ جو دوسرا جملہ اس کی وضاحت، خلق المستعجلون، یہ بھی ایک حدیث ہے ہمارے پاس، ظہور امام میں جلدی کرنے والے ہلاک ہو. وہ جلدی کن مانو؟ 2011 میں امام کو آ جانا چاہیے، 2012 میں امام کو آ جانا چاہیے. دعا تو ہم میں سے ہر ایک کی، کوشش بھی ہم میں سے ہر ایک کی. اور دوسرا پہلو یہ کہ اگر امام کے بارے میں وہ تفصیل معلوم نہ ہو تو سچے امام کا زمانہ بھی پالیں گے اور امام کا انکار کریں گے. کیا تفصیل؟ صرف ایک بات آج بتانا، اور وہ یہ ہے کہ یہ مت سمجھیے کہ امام اوور نائٹ کو چینج لائیں گے، لا سکتے ہیں، طاقت ہے، لیکن دین اور حق کبھی معجزے سے پھیلتا ہی نہیں. رسول خدا کو بھی 23 سال کی زحمت برداشت کرنا پڑی، ائمہ تعین کو بھی 250 سال تک ظالموں کے سارے ٹارچر کو برداشت کرنا پڑا. تو امام کے آنے کے بعد، بہت احتیاط سے میں آگے بڑھ رہا ہوں، امام کے آنے کے بعد پرابلم اور بڑھ جائیں گے. اور مومن تو سمجھے گا، ارے یہ تو میرے امام ہو ہی نہیں سکتے، ہم نے تو سنا تھا کہ امام آئیں گے تو دنیا میں رحمت ہی رحمت ہوگی، دنیا میں برکت ہی برکت ہوگی. یہ ساری باتیں صحیح، ہمیں پتہ ہی نہیں رحمت کہتے کسے، ہمیں پتہ ہی نہیں کہ برکت کہتے کسے. ہم سمجھتے ہیں رحمت نام ہے ہمارے گھر میں بہت بڑا ٹی وی رکھا ہوا، ہم سمجھتے ہیں کہ رحمت نام ہے کہ 1 ملین ڈالر کا مکان ہمارے پاس ہو، ہم سمجھتے ہیں کہ رحمت نام ہے بہت بڑی گاڑی ہمارے پاس ہو، ہمیں پتہ ہی نہیں کہ رحمت کسے کہتے. تو خیر آج رحمت کو سمجھانے تو نہیں جا رہا، جن کے ذہن میں یہ غلط فہمی ہے. کون سی غلط فہمی؟ ظہور امام کی جتنی برکتیں روایتوں میں آئیں، جو سمجھ رہے ہیں کہ پہلے دن ہی یہ سب ہم کو ملنے لگے گا، وہ تو اور پریشان ہو جائیں گے. یہ تو امام نہیں لگ رہے، ان کے آنے کے بعد تو ہم پہ ظلم اور بڑھ گیا، یہ تو ہمیں امام نہیں لگ رہے، ان کے آنے کے بعد تو ہمارا اور ہمارے بچوں کا قتل اور بڑھ گیا، یہ تو ہمیں امام نہیں لگ رہے، ان کے آنے کے بعد تو ہماری قوم کے لاشیں اور زیادہ اٹھ رہے ہیں، یہ تو ہمیں امام نہیں لگ رہے، ان کے آنے کے بعد تو ہماری روزی کے ذریعے اور ہم پر تنگ ہوتے چلے جا رہے ہیں. امام تو اس کا نام، اب جو ذہن میں غلط فہمی، یقیناً امام اس کا نام، لیکن یہیں پہ میں آپ کو لا رہا ہوں کہ بھائی امام کے بارے میں سنا تھا کہ امام آئیں گے، جنگل کے جانور بھی اتنے سکون اور پیس اور شانتی کے ساتھ رہیں گے کہ شیر اور بکری ایک گھاٹ پہ کھڑے ہو کے پانی پیئیں گے، بچے سانپ اور بچوں سے کھیلا کریں گے، زمین اپنے خزانے اگل دے گی، صاحبان ایمان کے لیے ساری دنیا امن اور سلامتی کا گہوارہ بن جائے گی. ان کے آنے کے بعد تو مسئلے بڑھ گئے. اب یہ جو ایک غلط فہمی ہے کہ امام، اب میں بہت پرانی بات بھی نہیں کرتا ہوں، ہماری جنریشن جو اس یہاں پہ بیٹھی ہے، جو ہم سے چھوٹے والے ہیں تو وہاں مارکی میں ہونے چاہیے، تو وہ ان کو معلوم کہ آج بھی ہمارے یہاں ایسے لوگ موجود ہیں جو یہ سمجھ رہے ہیں कि अगर ईरान का ये इस्लामी इंकलाब ना आता तो कितनी शियत राहत व आराम में थी, हम कितने मजे से जिंदगी गुजार रहे थे, हमारी मदरसे भी होती थी, हमारे जुलूस भी निकलते थे। इक्का दुक्का 10 साल 15 साल में कोई एक वाकया हो गया, मसलन पाकिस्तान में ठीक एक वाकया हो गया, बस ये इंकलाब ईरान के बाद हर दिन हमारे लिए एक नया प्रॉब्लम लेके आ रहा। देखिए मेरे जुमले को समझिएगा, ऐसा ना कि एडिट करके इतना सा जुमला कहीं किसी YouTube पर चढ़ा दिया जाए कि मौलाना कह रहे कि इनकलाब ईरान के आने के बाद प्रॉब्लम हुए। नहीं, मैं कोट कर रहा हूं उन लोगों, ये आजकल इतनी बड़ी मुसीबत बन गया YouTube कि कोई आदमी कोई जुमला कहे कहीं से काट के कहीं मिला दिया जाता। तो खैर, आज भी हमारी कौम में ऐसे लोग हैं जो ये समझते हैं कि जो हमारे नौजवानों की शहादतें बढ़ गई हैं ये इनकलाब ईरान की वजह से, अगर इनकलाब ना आता तो हम बहुत ही अमन और शांति के साथ बैठे थे और ऐसा ही माहौल आज भी होता। अब ईरान का इनकलाब जमाने के इमाम का इनकलाब नहीं, अगर कि उसी का पेश खेमा, अगर कि ये उसी का पहला कदम, अगर कि यही इनकलाब आगे जाके मुकम्मल इनकलाब बनेगा। मगर जब एक मिसाल हमारे सामने है कि आज भी ऐसे लोग हैं, इस मजमे में नहीं होंगे लेकिन हैं, तो जमाने के इमाम जब आएंगे वहां तो हरेक को यकीन कामिल होगा कि ये तो जिब्राइल और मीकाइल के साथ आ रहे हैं, अंबिया और मुरसलीन की फौज इनका साथ दे रही, मलाइका इनके लश्कर में शामिल, और फिर जो ईमान की ताकत बताई गई उसके एतबार ये क्या हो गए कि हमारे मसले बढ़ गए। बस वहीं से दिल में ये ख्याल पैदा होगा। ईरान के इनकलाब की बात आई तो जुमला मैं ये अर्ज कर दूं कि जब ईरान में इस्लामी इनकलाब आया था तो उसके बाद दुनिया के तकरीबन हर मुल्क में जो हमारे जरा से इमोशनल किस्म के नौजवान होते हैं, यंग ब्लड जो है वो, या यंगस्टर का ब्लड जो है जरा ज्यादा गर्म होता है। मैं भी रह चुका हूं जवान, इसलिए मुझे मालूम, अगर जो बहुत पुरानी बात है बीसी की लग रही है लेकिन बाहर आ मुझे मालूम, तो हरेक ये समझ रहा कि हम अपने वतन और अपने इलाके में ओवरनाइट चेंज ले आएंगे। इनकलाब के लिए स्ट्रगल करना होती, इनकलाब के लिए जनरेशन को कुर्बानी देना होती, और ये जो लोग थे, ये शुरू शुरू में जो लोग हजरत इमाम खुमैनी रिजवानुल्लाह अलैह से मुलाकात के लिए जा रहे, हमारी आज की तकरीर का उन्वान इस्लामी इनकलाब नहीं करबला, लेकिन यहां से हम वहीं पे जा रहे हैं कि जब ईरान के इनकलाब को वाकान उन्होंने एक मॉडल समझा और जाने डेलीगेशन पहुंचने लगे, तब जो इसके अंदर बड़े बड़े लोग थे वो हजरत इमाम खुमैनी से मुलाकात करते हैं, और तकरीबन हर आदमी कुछ ऐसा जाहिर करता है कि आप ये इनकलाब लेके आ गए, हम अपने वतन जाएंगे, कल वहां भी इनकलाब आ जाएगा। इमाम खुमैनी वो जो प्रोटोकॉल ऑफिसर होते हैं उनको एक एडवाइस की और कहा कि ये लोग, अब ये वर्डिंग मेरी है, मफहूम हजरत इमाम खुमैनी का था, ये लोग इनकलाब को लाना इतना आसान समझ रहे हैं, इन पर वाजिब है कोशिश करना, लेकिन जिस तरह ये अंडर एस्टिमेट कर रहे हैं दुश्मन को, तो एक काम ये करो, और उसके बाद ये तरीका शामिल हो गए कि जो भी मुलाकात के लिए आए जो डेलीगेशन, उसे ईरान के कब्रिस्तान जरूर दिखाना और ये बताना कि कितने शहीदों का खून हमने दिया है तब यह इनकलाब आया, वो भी हजरत इमाम खुमैनी जैसी अजीम शख्सियत के होते हुए। पूरी एक जनरेशन गोया कुर्बान हुई तब ईरान में इनकलाब आया, चाहे वो तेहरान का बहिश्त जहरा का कब्रिस्तान हो या मशहद का बहिश्त रिजा का कब्रिस्तान हो, ईरान के हर शहर, जितनी शहर की पॉपुलेशन है शायद इतना ही बड़ा कब्रिस्तान भी उन नौजवानों की कब्रों से भरा हुआ, तब फिर इनकलाब आता, और फिर इनकलाब आया और उसकी बरकतें भी आई, लेकिन पहले कुर्बानी देना। तो जमाने के इमाम के हवाले से जो सबसे बड़ी प्रिपरेशन हमको करना, वो फिजिकली से ज्यादा मेंटली है कि ये तैयार रहना कि ये सारी कुर्बानियां देना पड़ेंगी। करबला का जिहाद इसी दिन 61 हिजरी से लेकर जुहूर इमाम तक हर जमाने के मोमिन के लिए एक मैसेज कि देखो, दीन इस चीज का नाम नहीं कि रोजाना तुम्हें हलवे मांडे मिले और रोजाना तुम ऐशो आराम करो और फिर नाम ले लो कि हम मुसलमान, रोज कुर्बानी देना होती। इतना बड़ा जिहाद अब करबला, आका हुसैन के प्रेजेंस में इतनी बड़ी कुर्बानी दी गई। अब मैं बहुत छोटी बात से फिर वापस बड़ी बात पे आ रहा हूं। हमारे यहां तो लोग एक ये अजीब मेंटेलिटी पैदा हो गई कि मौलाना ये इस्लाम के वाजिबात और हराम जो आप लोग बताते हैं, पहले ये बताइए इसका फायदा क्या। दाढ़ी के हवाले से बात शुरू होती है, दाढ़ी हम क्यों रखें, इसका फायदा बताइए। फायदा ये लफ्ज पता नहीं कहां से हमारी कौम के अंदर दाखिल हो गया। म्यूजिक आपने कहा हराम है, अगर के म्यूजिक के मसले में बहुत डिटेल है, लेकिन सिंगिंग या सॉन्ग्स तो बहरहाल हराम, लेकिन बताइए इसका नुकसान क्या। और अगर कहीं किसी न्यूज़पेपर में एक आध कोई ऐसी खबर आ जाए तो ये समझते हैं कि गोया शरीयत बदल गई। फलां मुल्क के फलां हॉस्पिटल में गाने के जरिए से बीमारों का इलाज किया जा रहा, कितने ही बीमार सेहतमंद हो गए जब से वहां गाने शुरू हुए। कि कैसी सेहतमंदी आती। ठीक है, किसी को फ्लू था आपने इलाज किया, फ्लू तो उसका ठीक हो गया, उसको कैंसर हो गया इलाज की वजह, इसको हम सेहतमंद होना कहेंगे। जिस्मानी तौर पे अगर बेहतरी है तो इसको रूहानी नुकसान, लेकिन मैं उधर जा ही नहीं रहा हूं। चले ठीक है, मैंने मान ली। तो कुरान ने शराब तक के बारे में कहा कि इसके अंदर लोगों के लिए फायदा। जी मौलाना ये बताइए कि हिजाब का फायदा क्या, हम क्यों हिजाब करें। अगर जी आज की मजलिस का उनवान ना इनकलाब इस्लामी ईरान है ना हिजाब, लेकिन जब ये यहां पे मैं पहुंच गया तो जुमला कोट किए बगैर आगे नहीं बढ़ूंगा। और वो ये कि वो जो अभी इस्लामी इनकलाब के हवाले से बात हो रही कि हजरत इमाम खुमैनी ने कहा इन्हें कब्रिस्तान दिखाओ, कितने शहीदों का खून बहा है, कितने नौजवान शहीद हुए हैं राह खुदा में, तब ये इनकलाब आए। मगर यौम मादर, आपको मालूम है कि ईरान में 20 जमादुस्सानी यौम मादर मनाया जाता, शहजादी कौनैन फातिमा ज़हरा सलामुल्लाह अलैहा की विलादत का दिन, वो आया असल मदर डे। इमाम खुमैनी उस मौके पे जो एक स्पीच की थी उसका एक बहुत अहम जुमला, क्योंकि उसमें ज्यादातर बल्कि वो सारी गैदरिंग लेडीज की, उनसे कहा था कि दुश्मन हमारे शहीदों के खून से इतना नहीं डरता जितना तुम्हारे हिजाब और पर्दे से डरा करता। हिजाब का इतना ही बड़ा कोई फायदा, और हमने देखा दुनिया के बड़े बड़े मुल्कों ने अपने कानून बदल लिए हिजाब के हवाले, शहादतें हमारे नौजवान दे रहे हैं इससे पहले से और मजीद दे रहे हैं, किसी के कान पे जू भी नहीं रेंग रही। यानी किसी से मतलब ये आज की बहुत ही ज्यादा ह्यूमन राइट वाली दुनिया। बहरीन में क्या क्या कयामत नहीं बपा हुई, तो मीडिया बोल रहा, कहीं कहीं छोटी सी एक आध लाइन की कोई खबर आ गई तो आ गई। या अपने वेस्टेड इंटरेस्ट, मिस्र का इनकलाब हो के लीबिया का हो के शाम में जहां कोई मसला ही नहीं है, सीरिया कोई असर नहीं हो रहा, घर के बहरीन की कुर्बानियों का नतीजा निकलेगा और बहुत जल्द निकलेगा। लेकिन मैं बात कर रहा हूं दुनिया की, लेकिन हमारी औरत जहां हिजाब करती पूरा अपना सिस्टम और निजाम बदल रहे हैं। जो सबसे बड़ी खसूसियत यूरोप की थी फ्रीडम, तो सारी फ्रीडम खत्म हो जाती है हिजाब के मसले पर। क्यों वाकान इमाम खुमैनी का वो जुमला के दुश्मन शहीदों के खून से इतना नहीं डरता जितना औरत के हिजाब से डरता, तो कोई औरत का हिजाब का कोई फायदा है तो। लेकिन उसे एक तरफ रखते हुए इनमें से हर चीज का फायदा, मासूम की हदीस भी है कि जो चीज अल्लाह ने वाजिब की है उसमें यकीनन इंसानों के लिए फायदा, और जो चीज हराम की है उसमें यकीनन इंसानों के लिए नुकसान। लेकिन हम नहीं छोड़ते, हम नहीं खोलते ये वाला अकाउंट, ये बैलेंस शीट हम शुरू ही नहीं करते हैं कि दाढ़ी का फायदा क्या है, हिजाब का फायदा क्या है, शराब का नुकसान क्या है, गाने का नुकसान क्या है, मिस गैदरिंग का नुकसान क्या। नहीं चले, हम मान लेते हैं जितने वाजिबात इस्लाम ने बताए सबका नुकसान होता, नमाज पढ़ने से जो है बहुत नुकसान होता है, वो आपको बेचैन हो जाएगा मसला, रोजा रखने से बहुत शदीद नुकसान होता, दाढ़ी रखने से आईसाइट बहुत वीक हो जाती, वो वाले नुकसान पे नहीं जा रहा कि शादी नहीं होती है, वो तो खैर अब तो बहुत से लोगों की तो हो चुकी है शादी, लेकिन चले दर नहीं जाते। हमने मान लिया कि गाने का फायदा ही फायदा, हमने मान लिया कि मिस गैदरिंग के तो इतने फायदे हैं, वो पहले जो एक अमृत धारा दबाती थी उससे बढ़कर ये मिक्स गैदरिंग है, जितना प्रोमोट करो तो प्रोमोट करो। लेकिन इस्लाम नाम इस चीज का नहीं है फायदे और नुकसान का, इस्लाम नाम इस चीज का है कि अल्लाह का हुक्म मानना है चाहे 100% नुकसान क्यों ना हो। करबला में जो मुजाहिद जा रहे थे क्या फायदे के लिए जा रहे थे? उनको पता है कि हमारे जाने का मकसद हमारी जान जाएगी, हमारे बच्चे कैदी बनेंगे, हमारी औरतों की चादर छिनेगी। किसी ने पूछा आका हुसैन से? चले आका का जवाब तो अपनी जगह, किसी ने पूछा भी कि मौला इस्लाम के अहकाम में तो फायदा होना चाहिए, आप तो हमें नुकसान में ले जा रहे। तो अगर सारे वाजिबात नुकसानदेह हों और सारे हराम फायदेमंद हो, तब भी हमें आराम से बचना और वाजिबात की पाबंदी करना। गर्चे मैंने इतनी मरतबा ये वाकया पढ़ा, लेकिन यहां कभी नहीं पढ़ा, इसलिए मैं इसको दोहरा रहा हूं। बहुत छोटा सा वाकया, इस्लाम है क्या चीज? मुख्तसर तरीन तारीफ नहजुल बलागा में मौला ने की, एक छोटी सी हिकायत। कोई साहिब मारिफत, पुराना जमाना है, बाजार गया, गुलाम खरीद के ला रहा, बहुत ज्यादा मैं इसको पढ़ चुका हूं। गुलाम को खरीद के लाए, पहले जमाने में देखिए जदीद साइंस का एक ही फायदा कि जानदार का बोझ उसने मशीनों पे डाल दिया। पहले जो काम घोड़े और गधे और खच्चर करते थे, आजकल वही काम बसें और हवाई जहाज और रेल कर रही, और पहले जो काम गुलाम और कनीजे करते थे, वही आजकल वैक्यूम क्लीनर और डिश वॉशर और जो फूड फैक्ट्री है जो आपके घर में अप्लाइंसेज। लेकिन पहले तो ये मशीनें नहीं थी, यही सारे काम गुलामों से लिए जाते। सुना कि गुलाम को खरीद के लाया, घर में कदम रखा, उसने तीन बहुत ही आसान सवाल किए। घर के इस हदीस का ज्यादा मजा आता अराफात के मैदान में सुनने में, और मीना हदीस नहीं ये वाकई, और मीना के मैदान। लेकिन यहां भी बहुत जल्दी गुलाम को घर में लाया तो एक सवाल किया कि बताओ तुम क्या खाओ, तुम्हारी गिजा क्या है? गुलाम दुनिया भर के मुख्तलिफ इलाकों से पकड़ के लाए जाते, नॉर्थ अमेरिका से रेड इंडियन पकड़े जाएंगे, ऑस्ट्रेलिया से एबोरिजिनीज पकड़े जाएंगे, अफ्रीका से जंगी गुलाम पकड़े जाएंगे, हर तरफ से गुलाम आते हैं, हर एक की गिजा अलग होती। वो वाला खाना खिलाइए तो खाएगा वरना फाकई करेगा। गुलाम ने सर से पैर तक देखा, आका पूछ रहा है जैसे आजकल आप मशीनरी की मेंटेनेंस के लिए मैनुअल पढ़ते हैं कि मशीनरी लाए इसकी मेंटेनेंस कैसे करना है, कहीं खराब ना हो जाए, बिगड़ ना जाए, नुकसान हो जाएगा, तो खैर क्या खाओगे? वही गिजा तुम्हें दी जाए। उसने सर से पैर तक देखा, कहा आप कैसी बात कर रहे? कभी कहा जाता है ना कि ये बहुत बदतमीज गुलाम, गुलाम का अंदाज यह था कि ये बहुत ही ज्यादा अनएक्सपीरियंस आका, इसको पता ही नहीं आका किसे कहते। अरे जो आप खिलाएंगे वो खाऊंगा, मैं गुलाम हूं। नो च्वाइस फॉर बेगर्स, नो च्वाइस फॉर गुलाम, जो आप देंगे वो मुझे खाना पड़ेगा क्योंकि मैं गुलाम। अच्छा भाई क्या पहनोगे? हर एक का अलग लिबास होता, एक इलाके का लिबास दूसरे इलाके वाले को पहनाइए, वो बहुत अनकंफर्टेबल फील करेगा। गुलाम ने एक मरतबा का क्या सवाल कर रहे, जो पहनाएंगे पहनना पड़ेगा। गुलामों के पास कोई च्वाइस नहीं होता, जो आका कहे मानना। अच्छा रहोगे कहां पे? रहने का भी हर एक अलग स्टाइल, जो दरख के नीचे रहने का भी आप उसे इन स्वीट बेडरूम में ला के सुलाइए, उसे रात भर नींद ही नहीं आएगी। लेकिन बाहर आ रही उसमें बहुत कुछ अच्छे वाकयात भी हैं, टाइम नहीं। कहा कि कहां रहोगे? घर में रहोगे, घर के बाहर रहोगे? कहा कि आप क्या कह रहे हैं, आप मेरे आका हैं, मैं आपका गुलाम हूं, जहां पे रखेंगे मुझे रहना पड़ेगा क्योंकि मैं आपका गुलाम हूं। आका रोने लगा। घर वालों ने कहा खैरियत, इस गुलाम ने क्या ऐसी बदतमीजी कर दी कि आप उसे बातें करते करते रोने लगे? कहा इसने मुझे पूरा इस्लाम सिखा दिया। मैंने इससे पूछा खाओगे क्या, तो कहा कि जो आप कहेंगे क्योंकि आप मेरे आका। रहोगे कहा, जहां आप रखेंगे क्योंकि आप मेरे आका। पहनोगे क्या, जो आप पहनाएंगे क्योंकि आप मेरे आका। फिर भी ये मेरा गुलाम है, मैं इसका क्रिएटर नहीं हूं, मैं इसका खालिक नहीं हूं, मैंने इसे बनाया नहीं है। तू ये कह रहा है, हमारा तो एक पैदा करने वाला है, एक रब्बुल आलमीन है, एक खालिक है, इस्लाम इसी का नाम है। खाओगे वही जो वो खिलाएगा, पहनोगे वो जो पहनाएगा, रहोगे वहां पे जहां पे वो तुम्हें रखना चाह रहा है। यह है मुख्तसर इस्लाम जो मौलाना अब हदीस है नहजुल बलागा में, इस्लाम हुआ तस्लीम। कितना मुख्तसर कलाम, कलामुल इमाम, इमामुल कलाम। इमाम का कलाम तमाम कलामों का इमाम होता। अल इस्लाम हुआ तस्लीम, इस्लाम नाम है सर झुका देने, जो उसने कहा आंखें बंद करके हमको मानना। अब जो मैंने अभी थोड़ी देर पहले अर्ज किया ना कि ये जो छोटा सा वाकया है जिसे मैं बहुत पढ़ता हूं, इसलिए कि 2-3 मिनट के अंदर अंदर पूरा एक मजलिस का मैटर इसके अंदर आ जाता है। अराफात में बहुत मजा आता ये वाकया सुनने में, क्योंकि अराफात इसी का नाम। वहां पे आदमी क्या पहन के बैठा, अरफात जो हज में है कुछ लोग समझे ही नहीं कि अराफात कहां है। अराफात हज के वाजिबात में से एक वाजिब है, जहां एहराम पहन के हम खेमों में जाके इस तरह बैठते हैं कि मिट्टी पर बैठे हुए। क्या पहना है जो उसने पहनाना चाह, वो लिबास ऐसा कि आप यहां इस दुनिया में आके उस लिबास को पहनने का तसव्वुर भी आप नहीं कर सकते, शर्म से मर जाएंगे। लेकिन वहां पर कितने मजे से वो पहन के कहां बैठे हुए, जमीन पर बैठे हुए। वो आदमी है जिसका चार या पांच पहियन का एक बंगला होगा कहीं या मकान होगा, लेकिन वहां जमीन पे बैठा हुआ टेंट भी नहीं है, खाली एक चादर है जिसके नीचे बैठा, खा क्या रहा है जो वो खिलाना चाह रहा है। खुशबू हराम है ना, बिरयानी नहीं खाएगा, इसके अंदर जाफरान पड़ा हुआ। कितना शरीफ बन जाता है मोमिन हज के मौके पर, यह पूरा इस्लाम जो है वो हज के मौके पर सामने आता। जैसे बच्चों के बारे में किसी ने कहा, बच्चे बहुत प्यारी चीज, अनफॉर्चुनेटली वो बड़े हो जाते हैं। तो ये इसी तरह से हज का मसला ये है कि हज खत्म हो जाता है, वो खत्म हो जाता है तो फिर वही पुराना अंदाज। तो अब ये है कि सर झुकाना, जहां रखे जहां बिठाए, इसका नाम इस्लाम है। क्या फायदा और नुकसान देखा जाएगा? 100% यकीन है हमें कि गाना सुनने से मसलन हमको बहुत फायदा मिलने वाला, फिर भी नहीं सुनेंगे, उसने हराम किया। शराब पीने से हमें बहुत मजा आने वाला, हम नहीं पियेंगे क्योंकि उसने हराम किया। मिस गैदरिंग जो है हमारे लिए बहुत सारी फैसिलिटीज लेके आती, मैं उधर नहीं जा रहा हूं जो जानबूझ के हराम करना चाहते, मैं इसलिए कि भाई हर जगह पे सेपरेशन जो है इसमें खर्चा भी बहुत है, एडमिनिस्ट्रेटिव प्रॉब्लम भी बहुत ज्यादा है, घर वाले को जहमत भी बहुत होती है इंतजाम में। खाली इससे बचने के लिए मिस गैदरिंग कर रहा, बहुत फायदा इसके अंदर है लेकिन हमें नहीं कर रहा। क्यों? इसलिए कि इस्लाम इस चीज का नाम है। बल्कि अगर एक अगला जुमला सुन ली, दीन पर अमल करना शुरू करें तो ज्यादा नुकसान ही होगा, आपको फायदा कम होगा। ज़ुहूर ईमान के बाद जो आपको एक स्ट्रगल करना है वो अभी छोड़ दें। करबला तक आ रहा हूं, लेकिन ये एक अजीब बात इमाम ने बताई, बाबुल हवाइक इमाम मूसी काज़िम अलैहि सलातु व सलाम की हदीस, बहुत अहम ये पैगाम है। औरत हिजाब नहीं करती थी, बड़े फायदे हैं, हिजाब किया उसको नुकसान हो गया। आप खुमुस नहीं निकालते थे, आप लाखों में अकेले थे, खुमुस निकाला आपने, उसी सारे आपका जॉब खत्म हो गया या बिजनेस फेल हो गया। बहुत सारी यानी मिसालें देने का फायदा क्या है, वक्त भी नहीं है और जरूरत भी नहीं। लेकिन यह भी एक उसूल याद रखिएगा, तब करबला समझ में आएगी, तब ज़ुहूर ईमान समझ में आएगा, तब इस्लाम 21st सेंचुरी में समझ में आएगा। इमाम मदीने में एक मोमिन घबराया आया का फरजंद रसूल, एक बार फिर मदीना एक प्रॉब्लम में मुब्तला हो गया। या 21st सेंचुरी नहीं, खुद इमाम के जमाने में भी शहर मदीना में मुख्तलिफ फितने पैदा होते रहते थे, और जितने भी फितने फैलाने वाले हैं उन्हें मालूम था कि मक्का और मदीना मुसलमानों का सेंटर, यहां जाके अगर गुमराही फैलाओ तो वो ज्यादा फैलेगी। आज भी यही किया जा रहा। वो क्यों आखिर फारसी का मुहावरा उर्दू में भी आ गया, ये मैं कुर्सियों पे बैठे हुए बुजुर्गों से अर्ज कर रहा हूं, क्योंकि फारसी वही समझ पाएंगे। चुक्कू पर अस्ताबा पर खीजत कुजा मांग मुसलमान, जब काबे से कुफर पैदा हो तो इस्लाम कहां मिलेगा। आज भी यही है, मक्का और मदीना जो इस्लाम का सबसे बड़ा सेंटर है, आज गुमराही का सबसे बड़ा मरकज बना दिया गया। आप में से जो लोग इस साल या पिछले साल या पिछले साल हज पर गए उन्हें पता है ना जन्नतुल बकरी में क्या क्या बहसें होती। खैर, तो खुलासा यह है कि उस वक्त भी उन्होंने सोचा कि मक्का मदीना से हर मुसलमान का एक अटैचमेंट, गुमराही यहां पर लेके आओ। अक्सर ऐसे लोग आते थे जो मुसलमानों को मिसगाइड करते, जिनमें आजकल बहुत ही पॉपुलर हो रही है वो किताब, चले इंटरनेट या YouTube या ईमेल की ये बरकतों में भी एक चीज शामिल, हदीस मुफज्जल। जो असल वाकया मैं तो कब से पढ़ता आ रहा हूं कि मदीने के अंदर स्कॉलर्स का एक ग्रुप नॉन मुस्लिम वो आया, और उसने मदीने में बैठकर इस्लाम के जो बेसिक अकीदे थे इन पे इतराज शुरू किए, खासतौर पर तौहीद पर। मुफज्जल इब्न अमर इमाम के सहाबी घबरा के इमाम के पास आए, ज़ुहूर इमाम के हवाले से मुफज्जल इब्ने अमर से बहुत सारी हदीसें बरवी, जिनमें वो मशहूर हदीस भी कि मेरे बेटे के आने से पहले 2/3 दुनिया मारी जाएगी, फिर 1/3 जो रिमेनिंग है उसमें मेरा बेटा आएगा। और टू थर्ड भी इस तरह मरेंगे कि वन थर्ड कत्लो गारत गरी के नतीजे में और वन थर्ड भूख और बीमारी को मुफजल किया जी। ये आते हैं इमाम के पास और कहते हैं फरजंद रसूल गजब हो गए, एक ऐसा नॉन मुस्लिम स्कॉलर्स का ग्रुप आया जो हमारे यूथ को यंगस्टर को बहका रहा, बातें उनकी इतनी अपीलिंग और अट्रैक्टिव हैं कि हमारे बच्चे दौड़े दौड़े चले जा रहे हैं। ये वेस्ट में आजकल बड़ा प्रॉब्लम हो गया, इंग्लिश बहुत अच्छी होनी चाहिए और रोटी बहुत जबरदस्त होने चाहिए, ऐसी इंग्लिश हो कि बूढ़े को ऑक्सफोर्ड डिक्शनरी ढूंढते रहे, बच्चों को बड़ा मजा आता है, हमको ये स्पीकर चाहिए। वो कह क्या रहा है इसके ऊपर गौर करने का टाइम नहीं। वहां जो थे वो तो बहरहाल आए थे नॉन मुस्लिम, तो मौला ये तो मदीने में लोग इस्लाम के बारे में शक में पड़ते चले जा रहे हैं। जो वेटिकन सिटी के अंदर आज से 25 साल पहले कॉन्फ्रेंस में पाकिस्तानी आदमी का जुमला था वो वाला, तो मौला ये काफिर नहीं हो रहे लेकिन इन सब के अकीदे जो है ना वो शेकी हो रहे हैं, ये डाउट में पड़ रहे हैं। दुश्मन का काम हमें काफिर करना नहीं है, दुश्मन का काम हमारे दिल में इस्लाम के बारे में डाउट्स क्रिएट करना बस। इसीलिए अली वाला हमेशा यकीन की मंजिल पर होता है, गैर वाला हमेशा शक की मंजिल पर होता है। तो अब मौला ये एक बहुत बड़ा मसाला, इमाम ने कहा अच्छा चलो मैं चलता हूं। नहीं मौला, आप जाएंगे तो वो किसी कोई ना कोई बहाना या एक्सक्यूज बना के उस दिन अपनी मीटिंग नहीं रखेंगे। इमाम ने कहा अच्छा तो फिर मैं तुम्हें वो सारी दलीलें देता हूं, तुम जाके उनके सामने रिपीट करना। वो पूरी एक किताब बन गई हदीसे मुफज्जल, जिसमें इमाम ने अल्लाह के एग्जिस्टेंस और अल्लाह के एक होने की दलीलें दी और अजीब अंदाज से दिए। चार दिन की ये सिटिंग इमाम ने अपने एक सहाबी से की। उसी तरह से साथ में इमाम आया, मोमिन भागा भागा का मौला गजब हो गए। आजकल मदीने में गुमराह आदमी आया हुआ और वो लोगों को अपनी स्पिरिचुअल ताकत की मदद से गुमराह कर रहा। छठे इमाम के जमाने में वह एक इंटेलेक्चुअल्स का ग्रुप आया, वो जमाने की साइंस के हवाले से गुमराह कर रहा। शैतान जो है उसके पास बाकायदा उसकी एक आर्मी है, उसके अंदर डिवीजन ऑफ वर्क है, कुछ इंटेलेक्चुअल्स लोग हैं, कुछ साइंटिस्ट हैं, कुछ फिलोसफर हैं, कुछ स्पिरिचुअल पावर रखते हैं। सबका मकसद एक है, मुसलमान के दिल में अपने रिलीजन के बारे में डाउट क्रिएट करना। मौला तो वो जो है अपनी स्पिरिचुअल पावर के जरिए लोगों को बहका रहा, काफिर है, खुला खुला काफिर, लेकिन कहता है कि अगर मैं गलत हूं तो बताओ कि मुझे ये ताकत कैसे मिल गई। कौन सी ताकत? क्यों सारी दुनिया को देख रहा है और कोई चीज आप उसके सामने छुपा के रखें तो एक मिनट में बता देगा। लेकिन बहुत सारी चीजें ऐसी है कि पढ़ा लिखा आदमी मजाक उड़ाए, लेकिन कौम में यानी आम इंसानों में भी ऐसे लोग जो उसी चीज पे बिलीव करते हैं। आज की दुनिया में पीरी मुरीदी, आज की दुनिया में अमल, आज की दुनिया में दुआओं का जो एक गुमराही वाला इंस्टीट्यूशन चल रहा, वो फू फू करेगा मालूम आपका मसला हल हो गया। और ऐसे ऐसे पढ़े लिखे लोग बाकायदा टेलीविजन के पूरे पूरे चैनल इन लोगों के लिए वक्त किए जा रहे हैं। और आप देखें जो उनके कॉलर वो पैसा भी देते हैं और कॉल करते हैं। हम तो फ्री में मसाला बताना चाहे तो लोग सुनने को तैयार नहीं है, कल यूट्यूब के ऊपर दो बातें हमारे अगेंस्ट ही आ जाती। तो खैर अभी है दुनिया में इस वक्त इतनी जईफुल एतकादी कहिए या वाकन आज दुनिया में आदमी इतने प्रॉब्लम्स में जहां से उसको सहारा मिलता है दौड़ के चला जाता। शायद ये मेरी रोजी के लिए कोई अमल बता दे, शायद वो मेरी बच्ची की शादी के लिए कोई तरीका बता दे। तो खैर ये तो आज की 21st सेंचुरी की बात है, ये तो मैं बात कर रहा हूं आज से 1200 साल पहले की। मौला मुसलमानों को उसने गुमराह करना शुरू किया इन चीजों की मदद से, हक और बातिल का फैसला नहीं, लेकिन कहा कि ये बहरहाल हमारे यूथ तो यूथ मर्द भी औरतें भी बुजुर्ग भी उसके मिसगाइडेंस की वजह से यानी उसके बहकावे में आ रहे। इमाम ने कहा मैं चलता हूं। तो नहीं मौला आपको वो पहचान लेगा, आप उसके सामने जाएंगे तो कोई बात नहीं करेगा। इमाम ने कहा अच्छा मैं अपने आप को जरा सा छुपा के जाता हूं। इमाम मासूम रात के अंधेरे में जो गरीबों की और बेवाओं की मदद करते हैं चेहरा छुपा के जाते हैं। तो इमाम ने कहा अच्छा मैं इस तरह चलता हूं। और जैसा अभी थोड़ी देर पहले पता नहीं किस चीज को समझाते हुए मैंने कहा अरबों में मर्द भी अपने चेहरे पर नकाब डालते थे वेदर की वजह से और डेजर्ट की वजह से। इमाम चले और चलते चलते रास्ते में एक दरख्त के ऊपर परिंदे का घोंसला था, एक अंडा इमाम ने उठाया, अपने हाथ में उसको छुपाया और पहुंच गया उसके सामने, और बिल्कुल एक आम आदमी के तरीके से। और जाने के बाद इमाम ने देखा वाकई एक लाइन लगी हुई वहां पर, एक क्यू है, हर आदमी जो है ना वो बहुत इंटरेस्ट से उसकी बात सुन रहा। अच्छा, मुझे इससे पहले वाला वाकया मैंने बताया, उसमें तो वो इंटेलेक्चुअल्स लोगों को गुमराह कर रहे, यहां लोग खाली मजा लेने आ रहे हैं, लेकिन यही चीजें मुसलसल 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 आदमी देखे तो गुमराह हो जाता। बहुत सारे टेलीविजन के हलाल ड्रामे भी इस्लाम ने क्यों हराम किए, तो मुसलसल उसको देखने के नतीजे में वो जो उसका मैसेज है ना वो आपको पता भी नहीं चलेगा। अब ये बहुत इंटरेस्टिंग रिसर्च है आज से 30 साल पहले कि किस तरह से सिनेमा की फिल्म और पॉपकॉर्न का एक ताल्लुक है, इस तरह से उसको मिलाते हैं कि खुद ही आपके दिल में पॉपकॉर्न खाने की ख्वाहिश पैदा हो। लेकिन ये इतनी सारी बातें आज की मजलिस में जमा भी नहीं करूंगा, और बाद में कोई साहब कहेंगे मौलाना ने पढ़ा क्या पॉपकॉर्न का, आज उनका टॉपिक था नहीं, वो सिर्फ एक लफ्ज ही आया है कि कुछ चीजें ऐसी होती कि मुसलसल देखने से आदमी के ऊपर असर होता। तो अब लोग अभी तो इंटरेस्ट के लिए आ रहे हैं, अभी उनको इस्लाम और कुफर से कोई ताल्लुक नहीं, लेकिन वो हर मौजजा दिखा के आखिर में कहता कि ये सारी ताकत मैंने अपने मजहब से हासिल की, अगर मेरा मजहब गलत है, याद रखी मैं ऐसे मोमिनीन और मोमिनात को जानता हूं जिनका प्रॉब्लम अगर कुरान की आयत से सॉल्व नहीं हुआ, मफातीहुल जिना की दुआ से सॉल्व नहीं हुआ, तो वो किसी नॉन मुस्लिम किसी हिंदू के पास भी जा रहे हैं और उसके अमल उसके बताए हुए अमल के मुताबिक अपनी हाजत पूरी करवा रहे हैं, और आके कहते भी हैं कि मौलाना आपके तावीज ने तो असर नहीं किया, लेकिन बताइए वो नॉन मुस्लिम, लेकिन क्या उसके पास इल्म है कि एक मिनट में मेरा मसला हल हो गया। ये मुझसे नहीं कहते इसलिए कि मैं तावीज देता ही नहीं, मालूम कल एक लाइन लगी हुई है, तो खैर वो दूसरे वो उलमा का काम है, तालिबे इल्म का काम नहीं। तो खुलासा ये है कि इमाम पहुंचे, देखा वाकई इंटरेस्ट ले रहा है, सारा मदीना तकरीबन आ रहा, इमाम आगे बढ़े उसी मजमे के बीच, और एक मरतबा उससे कहा ये बता मेरे हाथ में क्या। अच्छा, ये पहला मौका था कि मजमे ने भी फील किया कि अब ये टाइम ले रहा, इससे पहले तो इधर सवाल उधर जवाब, इधर सवाल उधर जवाब, इसने कुछ टाइम दिया, और आखिर में कहा कि फुला परिंदे का एक अंडा आपके हाथ में। इमाम ने मुस्कुरा के पूछा कि ये तूने कैसे बताया, उसने कहा पता नहीं आपका हाथ कैसा है कि मेरा इल्म यहां तो जवाब देंगे, मुझे कुछ पता नहीं कि इस हाथ में क्या, लेकिन चूंकि मैं थोड़ी थोड़ी देर के बाद दुनिया देखता हूं, थोड़ी देर पहले जब मैंने दुनिया देखी थी तो उस परिंदे के घोंसले में दो अंडे, और अभी मैंने देखा तो एक अंडा रह गया, दूसरा अंडा मुझे कहीं नजर नहीं आया, कोई उठाता तो उसके हाथ में नजर आता, कोई खाता तो उसके पेट में नजर आता, जमीन पे गिर के टूट जाता तो टूटा हुआ नजर आता, कहीं नजर नहीं आया। तो मैंने अंदाजा लगाया कि ये हाथ के अंदर क्या है, ये मुझे नजर नहीं आ रहा, और वो एक अंडा जो थोड़ी देर पहले था वो गायब हो गया, यकीनन वही साथ में होगा, मैंने अंदाजे से बात कही। इमाम ने कहा अच्छा ये बता तुझे इतनी ताकत कैसे हासिल हो, कहा कि मेरे अपने मजहब की वजह से, क्या मजहब में क्या बात है। इमाम खुमैनी की चहल हदीस किताब पौटी हदीस की पहली हदीस, वो हदीस नकल नहीं करा लेकिन ये तकरीबन वही मैसेज, कहा कि मेरे मजहब में कसूर ये था कि जो तुम्हारा दिल कहे हमेशा उसके मुखालिफत करो, फिर देखो अल्लाह तुम्हें कितनी बड़ी स्पिरिचुअल पावर देगा। दिल कहेगा कि शराब पीना है नहीं पियो, दिल कहेगा कि सुअर का गोश्त खाना है नहीं खाओ, दिल कहेगा कि बेपर्दा घर से बंधन के निकलो नहीं निकलो। देखिए ये नफ्स की एक तरबियत है जो इल्म इरफान का बहुत अहम उसूल, लजीज खाने मत खाओ, कम सो, वो एक चीज जो बहुत फैल जाएगी, अभी वक्त इतना नहीं आज। कहा कि मेरे अच्छा ये उसूल ऐसा है जो माना हुआ उसूल, जो दिल कहे यानी नफ्स कहे हमेशा उसके अगेंस्ट जाओ, इसको जिहाद नफ्स कहते हैं। ये चहल हदीस इमाम खुमैनी की किताब में सबसे पहली हदीस जो इमाम खुमैनी ने कोट की, इसकी वजह से मुझे इतनी ताकत मिल गई। साथ में इमाम ने सुना का अच्छा मुसलमान हो जा, एकदम शौक लगा उसे, बड़ा कुटा, कहा कि ऐसे अजीब बात, मैं तो कह रहा हूं कि मेरे मजहब को कबूल करो, मैं अपने मजहब को प्रोपेगेट कर रहा हूं, प्रीचिंग कर रहा हूं, और तू मुझसे आगे कह रहा है कि मैं मुसलमान हो जाऊं। इमाम ने कहा ये बता इतनी बड़ी ताकत तुझे कैसे मिली, कहा इस तरह मिली कि जो मेरा दिल कहता है मैं हमेशा उसके खिलाफ जाता हूं। इमाम ने कहा जब मैंने तुझे इस्लाम की दावत दी तो तेरे दिल ने क्या कहा, दिल ने कहा खबरदार मुसलमान ना होना, کہا تو تو ہمیشہ اپنے دل کے خلاف جاتا ہے، آج اس پہ عمل کر کے دیکھ لے۔ ایک مرتبہ وہ چکرایا، کہا کہ اے شخص یہ بات تو تم نے ٹھیک کی ہے، آج تک ہمیشہ اپنے دل کے خلاف جانے سے مجھے فائدہ ہی ہوا، نقصان نہیں ہوا، بس میں کلمہ پڑھتا ہوں، یہ کہہ کہ اسلام قبول کیا۔ پھر امام نے اسے خاص اپنی شاگردی میں لیا، اور پھر امام نے اس کے اوپر انگریزی کا لفظ ورک کیا نہیں، امام نے باقاعدہ اس کو پالش کیا، اس کو بنا دیا اپنا قریبی صحابی، تب وہ ایک کمپلین لے کر آیا۔ اس کمپلین کے لیے میں نے پورا واقعہ آپ کو سنا، تب ایک کمپلین لے کر آئے، کہا فرزند رسول اب میری سمجھ میں اسلام آ گیا، چنانچہ اب میں اپنے عقیدے کے بارے میں شک میں تو نہیں ہوں، لیکن ایک عجیب بات، جب میں کافر تھا تو اللہ نے مجھے یہ طاقت دی، ایک میڈیکل والی طاقت، ایک اسپرچل طاقت، اور بہت سارے کام بھی وہ لوگوں کے کرتا، اور جب سے میں دین حق پر آ گیا ہوں اس وقت سے یہ طاقت مجھ سے چھن گئی ہے، اب تو میں ایک عام سا انسان بن گیا اسپرچل پاور کے اعتبار سے، میں غیب کی خبریں نہیں جانتا ہوں، میں لوگوں کے کام نہیں کرا سکتا ہوں، جیسے کام مومن ہے، جیسے میں ہوں، جیسے عام، جیسے آپ ہیں۔ کہا فرزند رسول یہ تو الٹا ہو گیا معاملہ نا، جب میں نے صحیح دین قبول کیا تو میری طاقتیں اور بڑھ جانا چاہیے، یہی میری تقریر کا عنوان تھا کہ ظہور امام کے بعد مومن کیا سمجھے گا اور اسلام کے حوالے سے مومن کیا سمجھے گا۔ میں نے داڑھی رکھی ہے، میں نے نماز شروع کی ہے، میں نے خمس دیا ہے، میں نے اپنے والدین کی اطاعت کی ہے، اب تو میرے گھر میں برکتیں ہی برکتیں آنا چاہیے۔ کہتا ہے مولا جو پہلے میری اسپرچل طاقت تھی وہ بھی چھن گئی۔ چونکہ امام اس کو اتنا پکا مومن بنا چکے تھے کہ اس کی وجہ سے شک میں نہیں تھا، لیکن بہرحال شیطان دل میں ایک وسوسہ پیدا کرا، اور سوال اس کا بالکل ویلڈ سوال، جیسے اگر آپ کہیں گے مولانا کتنے بجے اتریں گے تو یہ آپ کا ویلڈ سوال ہے، میں اس کو مانتا ہوں، تو اب اس کا بالکل ویلڈ سوال تھا کہ جب میں کافر تھا تو اتنی طاقت، اور جب میں مومن ہو گیا تو ایک عام مومن کی طرح رہ گئے، طاقت انکریز تو کیا ہوگی، ڈکریز ہو کے زیرو پہ آ گئی۔ امام نے ایک اصول دیا، یہ اصول ان لوگوں کے لیے جو واجبات و حرام پر عمل کرتے وقت پہلے ایک بیلنس شیٹ بناتے ہیں، ایک کریڈٹ سائڈ، ایک ڈیبٹ سائڈ، ہر چیز میں دیکھتے ہیں کہ فائدہ کیا نقصان کیا۔ کتنے لوگ خمس اس وجہ سے دیتے ہیں کہ انہوں نے کہیں مجلس میں سن لیا کہ ایک بار خمس نکالیے ہمیشہ آپ کو پروفٹ ہی پروفٹ ہوگا، ٹھیک ہے وہ اللہ دیتا بھی ہے پروفٹ، لیکن اس کو اصول نہ بنائیے۔ اب دیکھیے امام نے کیا جواب دیا، امام نے کہا دیکھ جس اصول پہ تو پہلے عمل کر رہا تھا، یعنی اپنے دل کی مخالفت، وہ تو ہمارے جد کا بتایا وہ اصول ہے، وہ تو اسلام ہے، اسلام کی بہت ساری باتیں دوسرے مذاہب میں کچھ کچھ شامل ہے، بہترین اصول تھے، لیکن اب تھا کیا کہ اس کی وجہ سے اللہ تجھے بڑی برکتیں اور بڑا ثواب دے رہا، جب تک تو کافر تھا تجھے آخرت میں تو کچھ نہیں مل سکتا، تجھے جنت تو نہیں مل سکتی، وہ جتنا تیرا ثواب اور برکتیں تھی سب اللہ کے پاس جمع، اللہ کبھی کسی بھی نیکی کرنے والے کی نیکی کو ضائع نہیں کرتا، چاہے وہ کافر ہی کیوں نہ ہو، چاہے وہ مشرکی کیوں نہ ہو، اب تو نے ایک نیکی کی اس کا ثواب اللہ کے پاس ہے، آخرت میں مل نہیں سکتا، آخرت میں تو کافروں کو جہنم ہی میں جانا ہے، خصوصاً جو پریچر ہے، تو اب اللہ نے وہ سارا ثواب تجھے یہی دینا شروع کر دیا، اور اب تو بن گیا ہے مومن، آخرت میں تیرا اکاؤنٹ اور بیلنس کھلا ہوا، آخرت کے اندر جو تجھے فائدہ ملے گا، بھائی دنیا میں ملے گا تو 70 سال چلے گا، آخرت میں ملے گا تو ہم فیہا خالدون ہمیشہ ہمیشہ چلے گا، تو اللہ پہلے بھی تمہیں ہمیشہ ہمیشہ والا فائدہ دینا چاہ رہا تھا، لیکن اس وقت وہ پاسبل ہی نہیں تھا، اس لیے تمہیں دنیا میں مل گیا، اور اب چونکہ پاسبل ہے اس لیے اللہ دنیا میں نہیں دے رہا آخرت میں دے رہا ہے۔ تو داڑھی کا فائدہ ڈھونڈنے والوں، مس گیدرنگ کا نقصان ڈھونڈنے والوں، شراب اور سور جیسی حرام چیزوں کے نقصانات کی تلاش کرنے والوں، خمس کا فائدہ ڈھونڈنے والوں، والدین کی خدمت کرنے سے ہمیں کیا مل جائے گا، یہ سارا جو تمہارا اکاؤنٹ اور بیلنس ہے نا وہ خیال رکھنا۔ اگر مسلمان ہونے کی وجہ سے آخرت پہ یقین کامل ہے، یہ سب وہاں پہ جمع ہو رہا ہے اور اس وقت تمہیں ملے گا، اور اتنا ملے گا اور ہمیشہ ملے گا، تبھی تو بریرہ حمدانی مسکرا دی، تبھی تو بریرہ حمدانی اصحاب امام میں بریرہ حمدانی سب سے سیریس صحابی، پوری پوری رات قائم اللیل صائم النہار، پوری زندگی یہ دن میں روزہ رکھتے تھے، پوری رات کھڑے ہو کے عبادت کرتے تھے۔ چند اصحاب ایسے ہیں رسول خدا کے، مولا کے اور آقا حسین کے، جو روزانہ قرآن بھی پورا ختم کرتے ہیں، ان میں بریرہ حمدانی بھی شامل، اتنے سیریس، اتنے زیادہ تقوی اور تقدس کی جانب، لوگوں نے ان کو کبھی ہنستے تو دیکھا ہی نہیں، بہت ہی زیادہ کوئی ایسی بات نہیں تھی، ہلکی سی مسکراہٹ. عاشور کے دن ان کی حالت یہ کہ ایک ایک صحابی کے پاس جا کے اس سے ہنسی مذاق کر رہے ہیں، بجائے اس کے کہ لوگ کہیں اور یہ ہنسے نہیں، یہ دوسروں کو ہنسا رہے ہیں، ایسا لگ رہا ہے کہ خوشی کی وجہ سے ان کے پیر زمین پہ نہیں ٹک رہے. تو جو برائر کو پہلے سے جانتے تھے، آقا حسین کے اصحاب میں کتنے ہی تھے جو رسول خدا کے صحابی تھے، انہوں نے کہا برائر ہمیں یقین نہیں آتا یہ تم ہی برائر، ساری زندگی ہم نے تمہیں دیکھا. اگر کوئی ہم سے پوچھے کہ کیا دنیا میں کوئی ایسا انسان ہے جو کبھی ہنسنا اور مسکرانا نہیں جانتا، ہم تمہارا نام لے. اور آج تمہاری عجیب حالت ہے، ایک ایک کے پاس جا کے مذاق کر رہے، ایک ایک کے پاس جا کے اس کے ساتھ قہقہہ لگا رہے. کہا کہ آج سے بہتر دن زندگی کا کب ہوگا جب جنت ہمارا انتظار کر رہی ہے، پروردگار ہم سے راضی ہو رہا ہے، دعائے فاطمہ زہرا ہم کو نصیب ہونے والی ہے، اللہ کی ساری نعمتیں ہم کو ملنے والی. جان جائے گی، گلا کھٹے گا. لاشا بہرحال پامال نہ ہو تب بھی لباس لوٹا جائے، اب رہے کہ خوشی کی انتہا کچھ نہیں، ہم تو ایک گاڑی میں چکرا جاتے ہیں، فائدہ کیا. اور برائر گلا کٹنے کے اوپر زندگی میں پہلی بار ہنستے اور دوسروں سے مذاق کرتے پھر رہے. کیوں؟ وہی چیز معلوم کہ دنیا کا فائدہ اور نقصان تو ذہن میں رکھنا ہی نہیں ہے مومن کو، وہ اللہ بونس میں دے گا بھی، یہ نہیں ہے کہ یہاں کچھ نہیں ملے گا، وہ اللہ الگ سے بونس میں دے گا، لیکن اصل آخرت کا فائدہ. اور یہی جملہ آقا حسین بار بار مدینے سے لے کے کربلا تک کے سفر میں بیان کیا. الناس ابھی دکھ دنیا، لوگوں کی بات چھوڑو، یہ تو دنیا کے غلام ہیں، ہمیں ہمیشہ اپنے سامنے آخرت کو رکھنا. گرچہ آج سفر مدینہ کے مصائب پڑھے جاتے ہیں، لیکن چونکہ آپ حضرات کے علم میں ہے کہ کل جو گزر گئی، کل چاند ثابت ہو گیا، تو آج شب دو محرم، اور آج کی تاریخ وہ ہے جب آقا حسین کربلا پہنچے. تو جو مدینے کے مصائب میں نے کل پڑھے، بس اسی کو آپ کافی سمجھیے. ویک ڈیز اور خصوصاً شروع کے تین چار دن مصائب ذرا سے کم رہیں. کل ویکینڈ تھا تو میں نے مصائب ذرا تفصیلی پڑھے، لیکن اب مجھے یہ خیال بھی ہے کہ مصائب بھی ہونا، اور یہ ہے کہ جو مجلس ہے اس کا بھی پورا وقت ملے، تو بہت مختصر. لیکن حسین صغرا کو مدینہ چھوڑ کے چلے، اور پھر مکے سے ہوتے ہوئے میرا آقا کوفے کی جانب جا رہا. ایک بار راستے میں ہر کا لشکر آیا، جناب ہر کے مصائب دو دن بعد آ رہے ہیں، تفصیل اس میں پڑھوں، اور آقا حسین کے قافلے کا رخ موڑا گیا. اب یہ قافلہ چل رہا ہے اور اس کی کوئی ڈیسٹینیشن نہیں، ان نون ڈیسٹینیشن. ادھر ہر قاصد کے ذریعے اپنے زیاد کو خط لکھ کے اطلاع کر رہا ہے کہ حسین میرے ساتھ ہیں، میں نے ان کو کوفے کے راستے سے ہٹا دیا، اب میرے لیے کیا حکم. مگر اس سے پہلے کہ وہاں سے کوئی حکم آئے، دو محرم کی سپہر کا وقت ہے، چلتے چلتے حسین کی سواری کے جانور نے ٹھوکر کھائی. آپ حضرات ساری زندگی آقا حسین کی عزاداری میں مصروف رہے ہیں، اور اسی کو اپنی سب سے بڑی سعادت اور کامیابی سمجھ رہے ہیں. فاطمہ زہرا کی دعا جس مومن کو مل جائے، اس سے زیادہ خوش قسمت کون ہے. خاص طور پر ایام عزا کا پہلا عشرہ آرام کے وقت بدل گئے، کھانے پینے کے اوقات بدل گئے، پوری زندگی کا انداز بدل گیا، مگر یہ کوئی حق ادا نہیں کیا آپ نے. آقا حسین کا ایک جملہ کافی ہے، ایک جملہ. اور میں یہ چہرے بھی دیکھ رہا ہوں اس مجمع کے اندر، آقا حسین کا ایک جملہ. کون سا جملہ؟ دو محرم کا قافلہ چل رہا، چلتے چلتے زلجنا نے ٹھوکر کھائی اور رک گیا. زلجنا کو آگے بڑھانے کی کوشش کی جا رہی ہے، آقا حسین کے اشارے پہ حرکت کرنے والا. بلکہ زلجنا تو حسین کا اتنا مزاج جانتا کہ حسین کو اشارہ بھی نہیں کرنا ہوتا ہے، زلجنا کو معلوم ہے کس وقت مجھے کیا کرنا. زندگی میں دو ایسے موقع آئے کہ بظاہر ایسا لگا کہ زلجنا آج حسین کا حکم نہیں مان رہا. دوسرا موقع تھا جب سکینہ زلجنا کی ٹانگوں سے آ کے لپٹی، وہی زلجنا تھا لیکن عصر عاشور وہ آگے بڑھنے کو تیار نہیں ہے. وہ منظر آئے گی عاشور کے مسائل میں. اور آج پہلا موقع ہے کہ ذوالجناح نے ٹھوکر کھائی اور رک گیا. اب اصحاب امام خاص طور پر آقا حسین کے قافلے کا جو انتظام کرنے والی شخصیت ہے, ابو الفضل العباس کوشش کر رہے ذوالجناح آگے نہیں بڑھ. آقا عباس نے کہا مولا شاہد یہ بہت تھک گیا, سواری کا جانور بدلے. ذوالجناح کو بدل کے دوسرا جانور لایا گیا, اس پر حسین بیٹھے, ایک قدم چلا ٹھوکر کھا کے وہ بھی رک گیا. روایتوں میں ہے کہ 7 جانور بدلے گئے مگر آج کوئی آگے بڑھنے کو تیار نہیں ہے. اصحاب امام حیران, بنی ہاشم کے شہزادے پریشان کہ آخر کیا ہو گیا. کائنات کی ہر مخلوق امام کا حکم مانتی ہے, یہ تو حسین کی زندگی پر خدمت کرنے والے سواری کے جانور سب پریشان ہے. آقا حسین نے کہا عباس دیکھو قریب میں کوئی قبیلہ رہتا ہے, کچھ لوگ رہتے ہیں تو ان کو لے کے آؤ. قریب ترین قبیلہ بنی اسد کا قبیلہ, اللہ کبھی آپ کو عاشور کے دن کربلا لے جائے اور بنی اسد کے قبیلے کو جس انداز سے آپ آتا دیکھیں. بنی اسد کا قبیلہ قریب میں رہتا ہے, بلایا گیا. حسین نے کہا یہ بتاؤ یہ جگہ کون سی ہے جہاں میری سواری کا جانور رک گیا. آقا سب جانتے ہیں لیکن اصحاب کو بھی بتانا. ایک بار کسی نے کہا کہ مولا یہ شط الفرات. آقا حسین نے کہا شاید اس کا کوئی اور نام. کسی نے کہا کہ مولا اس کو غازریہ بھی کہتے. آقا نے کہا شاید اس کا کوئی اور نام. کسی نے کہا مولا اسے نینوا بھی کہتے. مولا نے کہا شاید اس کا کوئی اور نام. سب ایک دوسرے کو دیکھنے لگے کہ مولا اس کے علاوہ تو کوئی نام نہیں. کہا دیکھو شاید تمہارے قبیلے میں کوئی بہت ہی بوڑھا, اس کو لے کر آؤ. ایک واقعان اتنا بزرگ تھا کہ جو آنے کی طاقت نہیں تھی اٹھا کے لایا گیا. آقا نے کہا تو بتا سکتا ہے اس زمین کا کوئی اور نام بھی. کہا کہ ہاں ہم نے اپنے بزرگوں سے سنا تھا کہ اس زمین کو کرب و بلا بھی کہتے ہیں. وہ کربلا کا نام سننا ہے. حسین نے آواز دی عباس ساری سواریاں بٹھا لو, خیمے لگائے جائیں, سیدانیوں کو اتارا جائے, اب ہمیں یہاں پہ قیام کرنا. وہ اتنا سننا تھا, دو جملے, اتنا سننا تھا. ایک مرتبہ وہی بوڑھا تڑپ اٹھا جو ہاتھوں میں اٹھا کے لایا گیا. فرزند رسول یہاں پہ قیام نہ کریں, یہاں پہ نہ ٹھہریں, اگر ٹھہرنا ہی ہے تو ذرا آگے جا کے ٹھہر جائیے. آقا نے پوچھا کیوں. کہا میں نے اپنے بزرگوں سے سنا ہے کہ کوئی نبی زمین سے نہیں گزرا, کوئی ولی زمین سے نہیں گزرا, کوئی نبی کی اولاد ہی زمین سے نہیں گزری مگر اس کے بدن سے خون جاری ہوا. یہ نبی زادوں کو موافق نہیں آتی زمین. آقا حسین نے کہا تو نے خالی اتنا سنا ہے اور مجھے تو پتا ہے یہ وہی جگہ ہے جہاں ہماری گردنیں کٹیں گی, ہمارے بیسر کے لاشیں جلتی ریتی میں پڑے رہیں گے, ہمیں اپنے جوانوں کے لاشیں اٹھانا پڑیں گے. عباس خیمے لگاؤ, اونٹوں کو بٹھاؤ, سیدانیوں کو خیموں میں لے جاؤ. ابھی پہلا ہی خیمہ لگا, ثانیہ زہرا, شریکت الحسین, زینب کبرا خیمے میں گئی, فضا کو بلایا, اماں ذرا جا کے میرے بھائی کو میرا پیغام تو دینا. حسین آئے, زینب کیا بات ہے, ابھی بنی اسد سے میری باتیں جاری ہیں, کیوں بلایا. زینب نے کہا حسین فوراً آ گئے. زینب نے کہا بھیا یہ کہاں رک گئے, یہ کہاں اتر گئے, یہ کہاں ٹھہر گئے. میں جب سے خیمے میں آئی ہوں مجھے کسی بیوی کے رونے کی آواز سنائی دے رہی ہوں. ارے یہ کون سی جگہ ہے, آواز بھی ذرا جانی پہچانی ہے. حسین نے سر جھکا کے کہا زینب نہیں پہچانا, یہ اماں فاطمہ کے رونے کی آواز ہے. میری ماں جو جنت البقیع سے یہاں تک میرے ساتھ آئی ہے. زینب نے گھبرا کے کہا لیکن بھیا یہ ماں رو کیوں رہی ہے. کہا زینب یہی کرب و بلا ہے جہاں مجھے شہید ہونا ہے, جہاں تیری چادر چھینی جانا ہے. زینب تفصیل بعد میں, ابھی بنی اسد سے باتیں جاری ہیں. ایک بار حسین قبیلے بنی اسد کے قریب آئے, کہا کہ ہمیں یہاں ٹھہرنا ہے اور یہ زمین ہم خریدنا چاہتے ہیں. بنی اسد کے لوگوں نے ہاتھ جوڑ دیے, مولا آپ ہمارے مہمان ہیں, جتنے دن آپ کا دل چاہے قیام کریں. حسین نے کہا مجھے چند دن نہیں رہنا, اب تو قیامت تک مجھے یہیں پہ قیام کرنا ہے. یہ زمین خریدی جائے گی. اور دو شرطیں حسین نے لگائی. عزاداروں آپ کے کھانے پینے کا نظام بدل گیا, آپ کے آرام کا نظام بدل گیا, آپ کی پوری فیملی لائف بدل گئی, مگر ایک جملہ آپ کے کے لیے کافی ہے. حسین نے کہا دو شرطیں ہیں, پہلی شرط کیا ہے؟ حسین نے عباس کو یاد نہیں کیا, حسین نے اکبر کو یاد نہیں کیا, حسین نے اہل حرم کو یاد نہیں کیا. کہا قیامت تک جب ہمارا کوئی شیعہ زائر یا زوار بن کے کربلا میں آئے, اسے تین دن میرا مہمان بنا کے رکھنا اور کہنا حسین کے زائر آقا نے کربلا پہنچتے سب سے پہلے تمہیں یاد کیا تھا, حسین کے مہمان بنو. اور دوسری شرط یہ ہے جب لشکر یزید چلا جائے اور جلتی ریتی پہ ہمارے لاشیں پڑے ہو تو ہمارے لاشوں کو اس طرح نہ چھوڑنا, ہمارے لاشوں کو لا کے دفن کر دینا. آج بھی عاشور کی سہ پہر آتی ہے تو کفن پہن کر بنی اسد کا سارا قبیلہ کندھوں پہ بیلچے رکھ کے آتا ہے, دوڑتا واتا ہے آقا جو محرم کو آپ نے ہمارے بزرگوں سے وعدہ لیا تھا ارے ہم آ گئے. مگر بنی اسد بعد میں آئے تین دن, آقا کو اتنا خیال تھا ہمارے لاشیں بے گوروں کفن نہ پڑے رہے. امام زمانہ سلام کر رہے میرا سلام کربلا کے اس شہید پر جن کا لاشا تین دن تک جلدی ریتی پہ پڑا رہا اور کوئی دفن کرنے والا نہ تھا. ارے میں آگے بڑھوں گا اور کہوں گا مولا سجاد ایک مٹھی خاک ہی بابا پہ ڈال دیتے. سجاد اپنے ہاتھوں کو دکھائے گا, ارے وہ جوان بیٹا جس کے ہاتھوں میں ہتھکڑی لگی ہو وہ ایک مٹھی خاک بھی ڈالے تو کیسے گا. اجر کمر اللہ پروردگارا تجھے کربلا والوں کے ان مصائب کا واسطہ, ان کا انتقام لینے کے لیے اپنی آخری حجت وارث معصومین امام زمانہ کے ظہور میں تاجیل و فرما. خدا بندہ ہمیں غیبت میں امام کی تیاری اور بعد ظہور امام کی فوج کا سپاہی بننے کی توفیق عطا فرما. خدا بندہ ان آنسوؤں کا واسطہ, انہیں اتنا قیمتی بنا لے کہ صاحبان ایمان کے آنسو رومال زہرا میں جمع ہو کر آخرت میں ہماری شفاعت اور رضا زہرا کا ذریعہ و طریقہ بنے. ہمارے مرحومین کی مغفرت فرما, بیماروں کو شفائے کاملہ عطا فرما, جو بے روزگار یا روزگار کی کسی پریشانی میں مبتلا ہے خدا بندہ ان کی اس پریشانی کو دور فرما. ہمیں مرتے دم تک بلکہ قیامت بلکہ جنت میں بھی عزادار امام بنا کے شامل فرما. ماتم حسین.